नमस्कार, आज हामी एउटा यस्तो वित्तीय प्रणालीको कुरा गरौँ है जुन चाहिँ नेपालका 77 वटै जिल्लामा फैलिएको छ। करिब 37 लाख ग्राहक छन् रे। सोच्नुहोस् त, जुम्लाकी एकजना महिलाले जम्मा 25,000 बाट स्याउ प्रशोधन थाल्नुभएछ, अहिले 15 जनालाई रोजगारी। यस्ता कथाहरू कसरी सम्भव भए त? यसको पछाडि छ नेपालको लघु वित्त प्रणाली। आज हामी यही प्रणालीको अनि गहिराईमा पुगेर हेरौँ न त हाम्रो स्रोत सामग्रीले के भन्छ।
हो नि, यसको सबभन्दा ठुलो आकर्षण नै सायद त्यही हो, दितो बिना नै होइन 7 लाखसम्मको कर्जा, अनि त्यो साहु महाजनको चरको ब्याज 36-60%, त्यसको तुलनामा लघु वित्तको 15-18% त धेरै नै कम देखिन्छ। अझ महिला उद्यमीहरूका लागि त खै विशेष कार्यक्रम र ब्याजमा छुट पनि छ 2-3% जति। यसले गर्दा ब्याङ्कहरू नपुग्ने अलि दुर्गम गाउँहरूमा पनि पैसाको पहुँच पुगेको छ।
र सोचौँ न, यो लघु वित्त संस्था जसलाई एमएफआई भन्छौ नि, यो वाणिज्य ब्याङ्क भन्दा कसरी फरक भयो त? यिनीहरूले कसरी यो पहुँच सम्भव बनाए?
उद्यमीलाई लक्षित गरिन्छ। यसले बङ्गलादेशबाट सुरु भएको त्यो के अरे ग्रामीण मोडेललाई नेपाल सुहाउँदो बनाएर लागू गरेको छ। समूह जमानीमा आधारित अनि 77 जिल्लामा उपस्थिति हुनु आफैमा ठूलो कुरा हो। ब्याङ्क त सहकेन्द्रित हुन्छन् प्राय। अर्को एउटा चाखलाग्दो कुरा के छ भने, राष्ट्र ब्याङ्कको नियमअनुसार वाणिज्य ब्याङ्कहरूले विपन्न वर्गमा गर्नुपर्ने लगानी छ नि 5%, त्यो लगानी पनि प्राय यिनै लघु वित्त संस्था मार्फत नै गर्छन्। स्रोतहरूले यसलाई ब्याङ्कले आफ्नो पहुँच बढाउने माध्यम मानेको देखाउँछन्।
भनेपछि प्रक्रिया के रहेछ त कर्जा लिन के चाहिन्छ? अनि स्रोतहरूले त 94% ग्राहक महिला भएको देखाउँछन्, यो त्यस्तो किन होला?
प्रक्रिया त प्राय समूह बनाएर सुरु हुन्छ, 5-25 जनासम्मको, एकले अर्काको जमानी बस्ने, अनि वार्षिक पारिवारिक आय 3 लाखभन्दा कम हुनुपर्छ भन्ने एउटा मापदण्ड छ। तर यहाँ एउटा विचार गर्नुपर्ने कुरा के छ भने नि, स्रोतहरूले के देखाउँछन् भन्दा, जो एकदमै गरिब हुनुहुन्छ, मन्जे वार्षिक आय 50,000 भन्दा नि कम, उहाँहरूलाई चाहिँ व्यावहारिक रूपमा कर्जा पाउन अलिक गाह्रो हुने रहेछ। महिलाहरूको 94% हिस्सा हुनुमा चाहिँ उहाँहरूले कर्जा राम्रोसँग चलाउने र तिर्ने गरेको देखियो, विश्वसनीयता बढी भयो, अनि महिला लक्षित कार्यक्रमहरू पनि त छन्। कागजातमा त त्यही हो, नागरिकता, फोटो, व्यवसायको केही प्रमाण, अनि एउटा 7 दिने अनिवार्य वित्तीय साक्षरता तालिम पनि लिनुपर्छ।
त्यो 7 दिने तालिम, त्यो त चाखलाग्दो लाग्यो। के त्यसले साँच्चै फरक पार्छ त? अनि ब्याज दर 15-18% भनियो, तर वास्तविक लागत कति पर्न जान्छ? के लुकेका खर्चहरू पनि हुन्छन् कि?
तालिमले चाहिँ वित्तीय अनुशासन, अलिकति योजना बनाउन सिकाउँछ भन्ने अपेक्षा हो। वास्तविक लागतको कुरा एकदमै महत्त्वपूर्ण छ, तपाईँले ठिक उठाउनुभयो। ब्याज मात्रै हेरेर भएन, प्रक्रिया शुल्क हुन्छ 1-1.5%, अनि अनिवार्य बिमा गर्नुपर्छ, समूहमा बचत गर्नुपर्छ। यी सबै जोड्दा वास्तविक वार्षिक लागत 22-26%सम्म पनि पुग्न सक्छ।
ओहो,
हैन, यो अनौपचारिक ऋणभन्दा त धेरै नै सस्तो हो। तैपनि ऋण लिने बेलामा यी सबै शुल्कबारे चाहिँ प्रष्ट हुनु पर्यो। अनि यहाँ अर्को कुरा, त्यो ब्याज हिसाब गर्ने तरिका पनि महत्त्वपूर्ण हुन्छ। फ्ल्याट दर हो कि घट्दो दर? फ्ल्याट दरले त सुरुको पुरै सावामा ब्याज हिसाब गर्छ, तिर्दै जाँदा पनि। घट्दोले चाहिँ बाँकी रकममा मात्रै। यसले वास्तविक भार फरक पार्छ। यो अस्पष्टताले पनि समस्या पार्न सक्छ।
22-26% पनि खै सानो रकम त होइन, यसले पक्कै दबाब त सृजना गर्छ होला नि। त्यसो भए लिएको कर्जालाई कसरी चाहिँ व्यवसाय बढाउन लगाउने त? त्यो कमला साकेको उदाहरण सान्दर्भिक होला कि? यहाँ
एकदम, कर्जा लिनु मात्रै ठूलो कुरा भएन, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने मुख्य हो, होइन त? हो, कमला साक्यको हस्तकला व्यवसाय जस्तै कर्जा लिएर कार्यशील पुँजीमा लगाउने वा उत्पादन बढाउने, आम्दानी बढाउने खालको मेसिन किन्ने वा पसलमा सामान थप्ने, यस्तोमा लगाउनु बुद्धिमानी हुन्छ। अनि समयमै किस्ता तिर्दै गयो भने क्रेडिट इतिहास बन्छ, भोलि गएर ठूलो ब्याङ्कबाट अलि ठूलो ऋण लिन पर्यो भने पनि बाटो खुल्छ।
ठिक हो,
यो अनुशासन चाहिँ महत्त्वपूर्ण छ।
तर सबै कुरा यति सकारात्मक मात्रै त छैन होला, स्रोतहरूले केही चुनौती वा आलोचना बारे पनि केही भनेका छन् कि?
अवश्य छन् छन्। एउटा प्रमुख समस्या भनेको मल्टिपल बरोइङ भन्छन् नि, एउटै व्यक्तिले धेरै संस्थाबाट ऋण लिने।
ए
हो, यसले व्यक्तिलाई नराम्रोसँग ऋणको पासोमा पार्न सक्छ। कति तिर्नु तिर्नु हुन्छ अनि त्यो अघि भनेको ब्याज दर गणनाको अस्पष्टता, फ्ल्याट कि घट्दो भन्ने, त्यो पनि एउटा आलोचनाको विषय हो। कहिलेकाहीँ समूहको दबाब अलि बढी हुने अनि केही संस्थाहरू चाहिँ अलि बढी नाफातिर मात्र केन्द्रित भएर सामाजिक उद्देश्यबाट अलि टाढा गए कि भन्ने जस्ता गम्भीर आरोपहरू पनि सुनिन्छन्।
भनेपछि आजको छलफलबाट के देखियो भने लघुवित्त नेपालका साना उद्यमीहरूका लागि अवसरको ढोका चाहिँ हो। बिना धितो कर्जा पाउनु, ब्याजदर तुलनात्मक रूपमा कम हुनु अनि वित्तीय पहुँच बढ्नु यी यसका बलिया पक्षहरू हुन्।
हो, यसले लाखौंलाई उद्यमशील बन्न एउटा आधार दिएको छ, तर यो केवल सुरुवात मात्रै हो। महत्वपूर्ण कुरा त के हो भने त्यो पाएको पुँजीलाई कसरी अनुशासन, योजना र रणनीतिक सोचका साथ दिगो व्यवसायमा परिणत गर्ने भन्ने हो। यो एउटा उपकरण हो, यसले सम्भावना देखाउँछ, तर सफलता त आखिर उद्यमीकै हातमा छ। लघुवित्तको सही प्रयोग भयो भने व्यक्ति र समुदाय दुवैको आर्थिक रूपान्तरण हुन सक्छ। वास्तवमा प्रश्न यो होइन कि पुँजी पाइन्छ कि पाइँदैन, होइन, प्रश्न यो हो कि त्यो पाएको पुँजीलाई दिगो सफलतामा कसरी बदल्ने।